लेकिन मौत है क्या? मौत के बाद क्या है? मौत यानी जो है मिट जाना, मौत यानी खत्म हो जाना। एक जिंदगी थी 50 साल 60 साल 70 साल 80 साल अल्लाह ने अता की, क्या वो बहुत पैदा हो गए? दो ख्याल हैं ना, दो नजरिए हैं। एक जिंदगी एक खालिक था, एक हकीम खालिक है, उसने हमें जिंदगी अता की है, और एक नजरिया के लिए धमाका हुआ सब कुछ हो गया। पर ये जिंदगी जो हमें मिली है, ये जिंदगी हमेशा की नहीं है, लेकिन उसके बाद मौत आ गई। मौत का माना और मफहूम क्या है? आया मौत वो है जो हमें फना करने के लिए आई है, मिटाने के लिए आई है, खत्म करने के लिए। मौत यानी हमारी फाइल बंद, मामला खत्म। जो कुछ अच्छा बुरा था कुछ, अब इसके बाद कुछ नहीं। एक नजरिया ये है, और एक नजरिया ये है कि नहीं, मौत फना करने हमें नहीं आई, मिटाने हमें मौत नहीं आई है, बल्कि मौत हमें एक ऐसी जिंदगी में ले जाने के लिए आई है जिसका कभी खात्मा नहीं है। खुदा अजली भी है और अबदी भी है, हमेशा से था और हमेशा रहेगा। हम इंसान अजली तो नहीं है मगर अबदी है। एक जमाना था जब हम न थे हो गए, लेकिन आप जो हो गए तो रहेंगे, खत्म नहीं होंगे, मिटेंगे नहीं। तो मौत जिंदगी को खत्म करने का नाम नहीं है, मौत नाम है जिंदगी को एक नए मरहले में दाखिल कर देने। मौत से पहले भी जिंदगी है, मौत के बाद भी जिंदगी है, पर जिंदगी का अंदाज बदल गया। दोनों तरफ मौत है। तो दो ख्याल हैं मौत के सिलसिले में, और जैसा नजरिया होगा मौत के सिलसिले में, वैसे ही जिंदगी इंसान की होगी। ये तस्करा जो कर रहा हूं, ये न किसी की, ये जो है सदियों की मजलिस है, न 40वें की मजलिस है कि जाकिर की मजबूरी है मौत के बारे में बयान करना। ये मजबूरी वाली मजलिस नहीं है। जिंदगी में बहुत बड़ा सवाल है, बहुत अहम सवाल है कि हमें अपनी जिंदगी किस तरह से गुजारना है, कैसे रहना है इस दुनिया में। देखिए, अगर किसी को यह पता चल जाए, यकीन हो जाए कि आज उसकी जिंदगी का आखिर दिन है, उसके बाद कुछ नहीं है, खत्म मामला है, तमाम, तो उसका आज कुछ और अंदाज से गुजरेगा। और अगर ये पता है कि उनको 50 साल 60 साल 70 साल 80 साल रहना है इस दुनिया में, तो जीने का अंदाज, जीने का तरीका कुछ और होगा। अगर ये पता है कि बस आज आखिरी दिन है, कल कुछ नहीं, तो आज जॉब पे जाएंगे, आज कारोबार करेंगे, आज बिजनेस करेंगे, तो किसके लिए करो, काहे के लिए करो, क्या करेंगे कमा करके? पहले आने से पहले पहले तो खुद ही मर जाएंगे, बस आने से पहुंच जाएंगे, तो अंधारा हो जाएगा ना। लेकिन अगर ये पता चल जाए कि अभी हमें रहना है, और जैसा कि आप दोस्त है, हर एक को उम्मीद, ये उम्मीद है कि 50 साल 100 साल तो हमें दुनिया में रहना ही है, लिहाजा क्योंकि 100 साल दुनिया में रहना है, लिहाजा तैयारी में इंसान उसे 100 साल भी करता है। तो कॉलेज में पढ़ने क्यों जाते हैं? 6 साल 8 साल 10 साल की मेहनत कॉलेज में करनी पड़ती है ना, दहलतें हैं, मशक्कतें हैं, ठीक से खाना नहीं है, ठीक से सोना नहीं है, खेल नहीं सकते, तफरी नहीं कर सकते, आज ये इम्तिहान कल वो टेस्ट, क्यों? अगर कल की उम्मीद ना रह जाती तो आज की मेहनत होती क्यों? ये 6 साल 8 साल 10 साल जो हम कॉलेज में मेहनत करते हैं, काहे के लिए करते? उम्मीद है ना कि 50 60 साल जिंदा रहेंगे। अगर 50 60 साल जिंदा रहने की उम्मीद न होती तो कोई 6 साल कॉलेज में अपना बर्बाद करने जाता ना करता कहीं पर इंसान? तो देखिए, जैसा नजरिया होगा जिंदगी के बारे में, वैसे ही इंसान का अमल होगा, वैसे ही उसकी कोशिशें होंगी, उसकी एक्टिविटी उसी तरह की होगी। तो हम ये देखेंगे आया हमारी जिंदगी फकत 70-80 साल 100 साल की है कि तैयारी उसी लिहाज से करें। लेकिन अगर जिंदगी तवील जिंदगी है, ऐसी जिंदगी है जो खत्म न होने वाली जिंदगी, तो तैयारी का अंदाज और होगा। भाई आपको जहां 2-4 दिन रहना होता है वहां की तैयारी और होती है, और जहां आपको 50-60 साल रहना होता है वहां की तैयारी और होती है। आप सफर में जाते हैं, होटल में ठहरते हैं, होटल में कितना कमरा लेते हैं आप, कितने कमरे बुक कराते हैं होटल में, एक कमरा क्यों भाई? और जहां रहते हैं घर जहां पर आपका है, वतन जहां आपका है, अपनी हैसियत के मुताबिक कोई 2 कमरा, कोई 3 कमरा, कोई 4 कमरा, कोई 5 कमरा, फर्क क्यों कर दिया? आपसे कोई कहे कि आपके हैदराबाद की हवेली में 10-12 कमरे हैं, होटल में आपने 1 कमरा क्यों लिया? तब यह 2 दिन की तो बात है, 2 दिन की तो बात है। 2 दिन की अगर 2 दिन रहना है तो अंदाज और होता है, 50 साल रहना है तो अंदाज और हो जाता है, और अगर 50 हजार साल 50 अरब साल अगर रहना है तो जीने का सलीका कुछ और ही हो जाएगा। जिंदगी में इसका हर कदम पर समर्थन पर ये देखें कि वाकई जिंदगी क्या है, मौत क्या चीज है। आया मौत हमारे जिंदगी को खत्म करने आती है, डर मौत का इसलिए रहता है ना, मौत से क्यों डरते हैं, दुश्मन क्यों समझते हैं मौत, क्योंकि मौत हमारी जिंदगी को खत्म करने आई है, जिंदगी हमसे छीनने मौत आई है। लेकिन अगर तसव्वुर ये हो जाए कि मौत जिंदगी छीनने नहीं आई है, बल्कि मौत एक जगह से दूसरी जगह ले जाने के लिए आई है, अलबत्त वो जगह जहां जा रहे हो कैसी जगह है, अगर अच्छी जगह है तो शौक होगा मौत का, इश्तियाक होगा, और अगर जहां जा रहे हैं वो जगह जो है बुरी जगह है तो यकीनन मौत नापसंद और मकरूह हो जाएगी। इससे पहले कि मैं कुरान और हदीस के पेश करूं, ऐसे बात है कि गुफ्तगु उन लोगों से भी है जो अल्लाह को नहीं मानते, गुफ्तगु उन लोगों से भी है जो कुरान को नहीं मानते, गुफ्तगु उन लोगों से भी है जो हदीसों को नहीं मानते, उनसे भी गुफ्तगु है। जिंदगी का मसला तो आम मसला है ना, फकत चार जो है मोमिनों का तो मसला नहीं है जिंदगी का, जिंदगी का आम मसला है, हर एक को तैयार करना है जिंदगी के लिए। सबसे पहले अपनी जो है फितरत से पूछे, अपनी फितरत से सबसे पहले सवाल करें कि फितरत को बता तेरी नजर में क्या ख्याल है, मौत यानी फना, मौत यानी ये जो है मिट जाना, यानी मौत आई गोया हमारी जिंदगी का दफ्तर बंद, अब उसके बाद कुछ नहीं, या नहीं मौत फना नहीं है बल्कि मौत के बाद की जिंदगी जारी है, हमारी फितरत क्या है? देखिए फितरत किसे कहते हैं, फितरत उसे कहते हैं जो सिखाने की मोहताज, जो सिखाने की मोहताज ना हो। आपको जब भूख लगती है, ये भूख का एहसास जो है, तलब है, खाना चाहिए, ये खाना चाहे ना वो सिखाएगा आपको कि आपको भूख लगी है, अच्छा मुझे भूख लगी है। अगर आपको प्यास लगी है तो क्या वो सिखाएगा आपको कि आपको प्यास लगी है? जो चीजें फितरी होती हैं वो सिखाने की मोहताज नहीं है, मुअल्लिम की मोहताज नहीं है, ये जो मुरब्बी की मोहताज नहीं है। अगर किसी इंसान ने किसी दूसरे इंसान को देखा ही नहीं, पैदा होते ही किसी को जंगल में फेंक दिया था, उसके अंदर भी भूख का एहसास होगा, प्यास का एहसास होगा, ममता का एहसास एक औरत के दिल में जब पैदा होता, क्या सिखाने की जरूरत है कि तुम मां हो गई हो, तुम्हारे दिल में जो है बच्चे से मोहब्बत होना चाहिए, ये मोहताज है। जितने फितरी तकाजे हैं, फितरी तकाजे वो होते हैं कि सिखाने की जरूरत नहीं पड़ती। अलबत्ता कुछ गैर फितरी ख्वाहिशें भी हैं, कुछ गैर फितरी तकाजे भी हमारे अंदर पाए जाते हैं जो सिखाने के मोहताज होते हैं। अगर अच्छे बुरे साथियों के साथ उठना बैठना न होगा तो वो चीज को जज्बा हमारे अंदर पैदा नहीं होगा। हर वो ख्वाहिश जो सिखाने की मोहताज न हो उसे हम फितरी ख्वाहिश कहते हैं, और वो ख्वाहिशें जो सिखाने की मोहताज हैं वो गैर फितरी ख्वाहिशें होती हैं। फितरी ख्वाहिशों के जब नमूने पेश कर दिए, गैर फितरी ख्वाहिश का जब नमूना पेश कर दूं, यह ख्वाहिश हमारे बाद लोगों में होती है, बड़ी जबरदस्त ख्वाहिश भी होती है। वो ख्वाहिश क्या है? सिगरेट की ख्वाहिश, सिगरेट की ख्वाहिश इतनी जबरदस्त ख्वाहिश है कि शरीफ आदमी अगर भूखा है तो मुमकिन है कि इधर रोटी ना मांगे, लेकिन अगर सिगरेट की तरफ हो गई तो शरीफ से शरीफ आदमी भी भाई साहब ये ख्वाहिश फितरी है या गैर फितरी ख्वाहिश है? अगर कुछ अच्छे दोस्तों के साथ अच्छे ही कहोगे ना कहो, कुछ अच्छे दोस्तों के साथ उठना बैठना न होता और उन्होंने मुझे ये लत न लगाई होती तो ये हमारे अंदर पैदा न होती, क्योंकि सिगरेट की ख्वाहिश न सिर्फ ये कि फितरी नहीं है बल्कि फितरत इसके खिलाफ है। जब सिगरेट का पहला कष्ट देते हैं तो क्या होता है? पहली मरतबा पहला कष्ट देते क्या होता है? खांसी आती है ना। जब पहला कष्ट दिया तो खांसी नहीं है, ये फेफड़े का इंतजाम है सिगरेट के खिलाफ। सिगरेट मुर्दाबाद। अल्लाह ने हमें ऑक्सीजन के लिए पैदा किया है, धुएं के लिए नहीं बनाया है। यदि ख्वाहिश है तो ये फितरी ख्वाहिश नहीं है। अभी तो हमारे अंदर दो तरह की ख्वाहिशें हैं, कुछ फितरी ख्वाहिशें होती हैं, कुछ गैर फितरी ख्वाहिशें होती हैं। फितरी ख्वाहिश वो है जो सिखाने पढ़ाने की मोहताज नहीं होती है, और गैर फितरी ख्वाहिशें वो है जिन्हें हम माहौल से सीखते हैं। और सुनिए, जितनी फितरी ख्वाहिशें हैं सबकी तकमील का कायनात में इंतजाम भी है। अब वो इंतजाम चाहे हमारे अकीदे के मुताबिक अल्लाह ने खुद बखुद हो गया, फिलहाल हमें उससे बहस नहीं करना है कि इंतजाम अल्लाह ने किया है या वो खुद हो गया है। अगर हमें भूख लगती है जो दुनिया में खाना है, अगर हमें प्यास लगती है जो दुनिया में पानी है, अगर किसी औरत के दिल में जो है ममता का जज्बा बेदार होता है तो उनकी आगोश में बच्चा भी है। जितनी फितरी ख्वाहिशें हैं सबकी तकमील का इंतजाम है, भूख है तो खाना है। ये और बात है कि हम अपनी काहिली की बिना पर या दूसरे के जुल्म और सितम की बिना पर हम जो है भूखे रह जाए और हमें खाना न मिले, ये मुमकिन है कि हमारा हिस्सा कोई और साहब पे उड़े, लेकिन कायनात में खाने का इंतजाम है। जितनी फितरी ख्वाहिशें हैं सबकी तकमील का इंतजाम कायनात में है। उन्हीं फितरी ख्वाहिशों में से एक ख्वाहिश है बकाए दवा। हर इंसान से पूछिए तुम क्या चाहते हो, मिट जाना या बचना, बाकी रहना चाहते हो या फना हो जाना चाहते हो? आप पूछ लीजिए, सर्वे कर लीजिए, क्या जवाब मिलेगा? बूढ़े हो गए हैं, तरह तरह के अमराज हैं, बीमारियां हैं, इस डॉक्टर से उस डॉक्टर के पास, उस डॉक्टर से उस डॉक्टर के पास। नहीं नहीं, हिंदुस्तानी डॉक्टर कुछ नहीं जानते, हमें अमरीका ले चलो, ये जो है लंदन ले चलो, वहां के डॉक्टर अच्छा समझते हैं। ये एक डॉक्टर से दूसरे डॉक्टर के पास क्यों भटक रहे हैं? ये वही फितरत की आवाज है ना कि हम बाकी रहना चाहते हैं, मिटना नहीं चाहते हैं। तो फितरत की फितरत का तकाजा है, फितरत की ख्वाहिश है हमेशा बाकी रहना। और जितनी फितरी ख्वाहिशें हैं सबकी तकमील का इंतजाम है। अगर मौत फना मान ले तो ये फितरत की ख्वाहिश तश्नाए तकमील रह जाएगी। जरा ये मानना पड़ेगा कि मौत फना नहीं है, हमारे लिए फना नहीं है बल्कि बका ही। तो अगर हम अपनी फितरत से पूछते हैं, फितरत क्या गवाही देती है? फितरत गवाही यही देती है कि मौत को फना नहीं होना चाहिए, मौत का नाम फना नहीं होना चाहिए। हम अभी भी जिंदा हैं, मौत के बाद भी हमें जिंदा रहना चाहिए, क्योंकि अगर मौत का नाम फना रख देंगे तो تو ہماری یہ فطری خواہش تشنہ تکمیل رہ جائے گی، حالانکہ کوئی فطری خواہش تشنہ تکمیل نہیں ہے. اب اگر ہم آتے ہیں قرآن کی طرف، آتے ہیں حدیثوں کے ہم آتا کر کے دیکھتے ہیں، تو وہاں پر بھی ہمیں فطرت کی تعریف ملتی، جو کہ دین اسلام دین فطرت ہے نا، دین اسلام دین فطرت ہے. ناممکن ہے کہ کسی چیز کو فطرت مانے اور قرآن و حدیث سے نہ مانے. اس کا برعکس بھی ہے، ناممکن ہے قرآن اور حدیث کسی چیز کی دعوت دے اور فطرت اسے ٹھکرا دے. فاقم وجهك للدين حنيفا فطرت الله الذي فطر الناس عليها لا تبديل لخلق الله. اپنا رخ اس دین حنیف دین جدا پرستی کی طرف موڑ دو جسے اللہ نے فطرت انسانی کے عین مطابق، اور چونکہ فطرت نہیں بدلتی ہے لہذا دین بھی نہیں بدلے گا. بعض دفعہ کہا جاتا ہے نا کہ 1400 سال ہو گئے، 1400 صدیاں گزر گئی، وہ زمانے کا بنایا ہوا قانون آج کہاں چل سکتا ہے؟ کتنے حالات بدلے، کتنا زمانہ بدل گیا. یقیناً وہ قوانین جو حالات کو مد نظر رکھ کے بنائے جاتے ہیں وہ حالات کے بدلنے سے بدل جائیں گے، لیکن وہ قوانین جو فطرت کو مد نظر رکھ کے بنائے گئے ہیں انہیں تبدیل ہونے کی ضرورت نہیں ہے، کیونکہ نہ فطرت بدلے گی نہ فطری قانون بدلے گا. جتنے بھی فطری تک آتے ہیں تو بدلے ہیں ابتدائی خلقت سے لے کے آج تک. بھوک کل بھی لگتی تھی، بھوک آج بھی لگتی ہے، پیاس کل بھی لگتی تھی، پیاس آج بھی لگتی ہے، ہمیشہ باقی رہنے کا جذبہ کل بھی تھا آج بھی ہے، ممتا کل بھی تھی آج بھی ہے، فطرت تو نہیں بدلتی. زیادہ جو دین جو قانون بنایا گیا ہے فطرت کو مد نظر رکھ کر کے اس میں بھی کوئی تبدیلی، ہاں وہ قوانین جو حالات کے تحت بنتے ہیں وہ حالات کے تبدیل ہونے سے قوانین بھی تبدیل ہو جائیں گے. ہم جب قرآن سے پوچھتے ہیں حدیثوں سے پوچھتے ہیں تو قرآن اور حدیث بھی فطرت کی تعریف کرتی ہیں، نہیں انسان مٹنے والا نہیں ہے. قرآن سے پوچھتے قرآن کو بتا مرنے کے بعد انسان مٹ جائے گا یا باقی رہے گا، قرآن کے زندگی کے دو مرحلے باقی ہیں، پہلا مرحلہ برزخ کا مرحلہ ہے، دوسرا مرحلہ آخرت کا مرحلہ. تمہارے لیے فنا نہیں ہے، بقا ہی بقا ہے. مولا کائنات حضرت علی ابن ابی طالب کے در پہ جب جاتے ہیں مولا سے پوچھتے ہیں، مولا آپ بتائیے، باب شہر دل میں پیغمبر ہیں نا آپ، بتائیے مولا آپ سے زیادہ کون جانتا ہے، آپ تو آسمان کے راستوں کو جو ہے زمین کے راستوں سے زیادہ جانتے ہیں، آپ بتائیے مرنے کے بعد کیا ہوگا، مٹ جائیں گے یا باقی رہیں گے. مولا جواب دیتے ہیں، ایھا الناس انا خلقنا ویاکم للبقاء لا للفنا. آن کھول کے سنو، ناس سے کتاب ہے فقط، مومنوں سے کتاب نہیں ہے فقط، شیعوں سے کتاب نہیں ہے فقط، اہل اسلام سے سب کو خطاب کر کے مولا کہتے ہیں، ایھا الناس انا خلقنا ویاکم للبقاء لا للفنا. اللہ نے ہمیں بھی اور تمہیں بھی، صرف اپنے بارے میں نہیں کہہ رہے کہ فقط اہل بیت کے بارے میں نہیں، انا خلقنا ویاکم، اللہ نے ہمیں اور تمہیں پیدا کیا کاہے کے لیے، للبقاء ازلی نہیں ہے ہم، مگر ابدی ہیں، نہیں تھے ہو گئے، اب جو ہو گئے تو باقی رہنا ہے. پھر مولا یہ موت کیا ہے، موت کیا ہے؟ فرماتے ولکن من دار الى دار تنقلون، تمہیں ہمیشہ باقی رہنا ہے مگر یہ جگہ پہ نہیں، باقی تو رہنا ہے، فنا نہیں ہے مگر یہی نہیں، ایک جگہ سے دوسری جگہ یہ جو ہے منتا منتقل کیے جاؤ گے. ہماری اردو نے موت کے لیے بڑا اچھا لفظ چنا ہے. اردو میں کیا کہتے ہیں؟ موت. انتقال کہتے ہیں نا. حقیقت یہ یعنی فنا نہیں ہے. ایک گھر سے دوسرے گھر چلے جانا ہے. میں دہلی میں تھا پھر بھی زندہ تھا, حیدرآباد میں آ گیا پھر بھی زندہ ہوں. کچھ لوگ حیدرآباد سے امریکہ چلے گئے, حیدرآباد میں بھی زندہ ہے, امریکہ میں بھی زندہ ہے. نقل مکانی سے کوئی ختم نہیں ہو جاتا. نقل مکانی سے کوئی ختم نہیں ہو جاتا ہے. ولاکن من دار الى دار تنقلون. ایک جگہ سے دوسری جگہ تم لے جائے جاؤ. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے انہوں نے موت کو جو ہے وہ دوسرے لفظوں میں بیان کیا. دوسرے لفظوں میں مولا کہتے ہیں موت کیا؟ انتقال. ایک جگہ سے دوسری جگہ چلے جانا. بڑی حسین تعبیر ہے پیغمبر کی موت کے سلسلے میں. پہلے مولا دنیا کے بارے میں فرماتے ہیں کہ دنیا کیا ہے, جنت کیا ہے, اس کے بارے میں کہتے ہیں موت کیا ہے. فرماتے ہیں ان دنیا سجنون للمؤمن وجنتون للکافر. دنیا مومن کے لیے پیخانہ, کافر کے لیے بہشت ہے. ابھی حدیث کو میں تشریح اگر نہ کروں تو ہو سکتا ہے کہ جو ہے غلط میسج چلا جائے, کیونکہ یہ حدیث بعض کاہلوں کی پناہ گاہ ہے. یہ حدیث جو ہے بعض کاہلوں کی. آپ جاب کیوں نہیں کرتے؟ آپ بزنس کیوں نہیں کرتے؟ آپ کاروبار کیوں نہیں کرتے؟ آپ بیکار کیوں بیٹھے ہوئے ہیں؟ جواب دے دیتے ہیں. کیا کریں گے اگر ہم نے جاب کر لیا, کاروبار کر لیا تو پیسے والے ہو جائیں گے, اچھا گھر ہو جائے گا, اچھی گاڑی ہو جائے گی, اچھا کھانا ہو جائے گا, اور یہ پیغمبر کی حدیث کے خلاف ہو جائے. ہم کافر تھوڑی بننا چاہتے ہیں. تو پیغمبر نے کیا فرمایا؟ مومن کے لیے دنیا پیخانہ ہے. اگر اچھا گھر اچھی گاڑی ہو گئی تو پیخانہ نہیں نہ رہ گیا, پھر تو ہم کافر ہو جائیں گے. لہذا بہتر کیا ہے؟ ہاتھ پہ ہاتھ دھرے بیٹھے رہیں, نہ کام کریں, کوئی رحم کھا کے وہ لوگوں میں کھلائی جائے گا. تو یہ حدیث کاہلوں کے لیے بہترین پناہ گاہ, بہترین سپر, بہترین ڈھال ہے ان کے لیے. کیا واقعی پیغمبر یہی کہنا چاہتے ہیں؟ وہ نبی جو کہتا ہے کہ القاتل عیال ہی کل مجاہد فی سبیل اللہ, اپنے بال بچوں کے لیے جنت مزدوری کرنے والا انسان, روزی کمانے والا انسان راہ خدا میں جہاد کرنے والے کے برابر ہے. وہ نبی جس نے فقط یا اپنی بیٹی کا ہاتھ چوما یا ایک مزدور کا ہاتھ چوما, یا ایک مزدور کا ہاتھ چوما. ایک مزدور آتا ہے پیغمبر سے ہاتھ ملایا, مسافیا کیا پیغمبر نے کہا ہاتھ میں کٹے پڑے اور سخت ہاتھ ہے. طے کی بات ہے مزدور کا ہاتھ جو ہے نرم و نازک تو ہو گئے نہیں. پیغمبر نے پوچھا تمہارے ہاتھ میں کٹے پڑے ہوئے ہیں؟ کہا رسول اللہ دوڑا چلاتا ہوں, مزدوری کرتا ہوں, محنت کرتا ہوں. ایک دفعہ پیغمبر نے اس کے ہاتھ کو لے کر کے بوسا کیا, خدا کی قسم یہ وہ ہاتھ ہے جس پر آتش جہنم آرا. جو نبی کام کے بارے میں, محنت کے بارے میں یہ نظریہ رکھتا ہو, بھلا وہ نبی ہمیں کاہلی کی دعوت دے سکتا ہے؟ جس مذہب کا, جس دین کا پیغام یہی ہو تو خدا لعنت کرے اس شخص پر جو اپنا بوجھ دوسروں میں ڈال دے. جہاں کو یہ تعلیم دی جاتی ہو, پانچویں امام حضرت امام محمد باقر کھیت میں مصروف عمل ہے, کام کر رہے ہیں, پوڑا چلا رہے ہیں. ایسے بات ہے کھیت میں پوڑا چلائیں گے تو پسینہ تو آئے گا, کھیت میں کام کرنے والے کو پسینہ دو, پسینے میں شراب ہو رہے ہیں. ایک صاحب آ کے جن کو بعض لوگ ہوتے ہیں نا, یہ جو ہے نصیحت کرنے کا موقع انہیں ہوتا ہے. ہر ایک کو جو ہے وہ نصیحت کرنا اپنا فرض منصبی سمجھتے ہیں. امام کو دیکھا ہے, بجائے اس کے کہ نصیحت امام سے قبول کرے امام کو نصیحت کر رہے ہیں. کہتے ہیں آپ فرزند رسول ہیں, نبوت کے گھرانے کے چشم و چراغ ہیں, اور اتنا دنیا داری میں لگ ہیں, अरे आपको तो बैठते मस्जिद में अल्लाह अल्लाह करना चाहिए था, तो आए पढ़ते मुनाजात करते। आप जो दुनियादारी के मसरूफ हैं, अगर इस वक्त आपको मौत आ जाए तो खुदा को क्या जवाब दीजिएगा? इमाम ने फरमाया कि अगर इस वक्त मुझे मौत आ जाए तो बेहतरीन मौत होगी, क्योंकि मैं इस आलम में मुझे मौत आएगी कि मैं अपने बाल बच्चों के लिए रिश्ते हलाल तलब कर रहा हूं, ताकि तुम जैसों के आगे मुझे हाथ तपने ना पड़े।
हैदराबाद का मौसम चेंज हो चुका है, सर्दी खत्म हो चुकी है, दिल्ली में अभी भी जो है सर्दी पड़ रही है, इस वक्त शदीद सर्दी दिल्ली में पड़ रही थी या हैदराबाद में शदीद सर्दी पड़ रही थी। एक इंसान को है जिसके पास रहने के लिए घर नहीं है, ओढ़ने के लिए कंबल नहीं है, पहनने के लिए कपड़ा नहीं है, खाने के लिए रोटी नहीं है, उसे पुलिस आए और पकड़ के जेल पहुंचा दे। उसने पूछिए कि यहां अच्छा लग रहा है बाहर? तो यहां तो बहुत अच्छा है, गंदा कपड़ा सही मिल तो गया, गंदा कंबल सही मिल तो गया, ठंडा से मर रहे थे। वो पैखाना बाहर की दुनिया के मुकाबले में उसके लिए कहीं है पैखाना, मगर इसके लिए क्या है? वही पैखाना, वही जगह, वही इमारत जिसे हम पैखाना कहते हैं, इसकी निगाह में कहीं है। इसी पैखाने में ये जो है नेता साहब भी आ गए, मिनिस्टर साहब आते आते रहते हैं हमारे यहां, तो नेता साहब भी पहुंच गए उसी पैखाने में। अगर आप जानते हैं कि जो हमारे नेता लोग जाते हैं तो कैदखाने में उनके लिए वहां भी है स्पेशल सहूलतें तो होती ही है ना, किसी बाहर से आ रहा है, मुझे आ रहा है, उसे चाहने वाले मानने वाले अंदर के लोग, बहरहाल ये भी कैदखाने में, वो भी कैदखाने में। जो सहूलतें इन नेता को हासिल है वो सहूलतें उस गरीब को तो हासिल नहीं ना है। वो गरीब क्या कह रहा है? कह रहा है कैदखाना और ये नेता साहब वहां फड़फड़ा रहे हैं, बेचैन है, हाँ जल्दी निकालो भाई, जल्दी करो, वकील को डांट रहे, तो कैसे वकील हो, दमन भी नहीं कर सकते, क्योंकि क्या बात है? वो तो कह रहा है खाना बहिष्ट का, उसके लिए बहिष्ट होगा। उसे जो कैदखाने से बाहर अजियतें और तकलीफें हैं उनके मुकाबले में ये कैदखाना उसके लिए बहिष्ट है। हमें हमारी हवेली में, हमारी कोठी में जो सहूलतें हैं, यहां सारी सहूलतें मिली हैं, मगर उनका मुकाबला नहीं हो सकता, उनके मुकाबले में यह कैदखाना है। तो कैदखाना और जन्नत कोई हकीकी चीज नहीं बनी, निस्बी और इजाफी चीज है। बाहर की जिंदगी के मुकाबले में उस कैदी के लिए कैदखाना है और इनके उसके लिए जन्नत है, इनके लिए कैदखाना है। अब अजीज और पैगंबर की हदीस को देखें, इन दुनिया सिजनुल मोमिन व जन्नतुल काफिर, मोमिन को दुनिया में कितनी ही सहूलतें मिल जाए, कितना ही बड़ा घर बना ले, कितनी ही अच्छी गाड़ी खरीद ले, कितना ही अच्छा खाना खाए, बेहतरीन से बेहतरीन कपड़ा भी पहन ले, लेकिन अल्लाह ने जन्नत में जो नेमतें उसके लिए मुअय्यन की है उनके मुकाबले में यह कैदखाना है। और काफिर को दुनिया में कितना ही तकलीफ मिल जाए, कितनी ही परेशानियों में रहे, लेकिन आखिरत में जहन्नम में जो अज़ाब अल्लाह ने उसके लिए मुकाबले
خیر نہیں ہے, بھلائی نہیں. لیکن یہ یاد رہے کہ دولت اس قیمت پر نہ کمائے کہ جنت سے محروم ہو جائے. دنیا میں کتنا ہی کما لو گے, کتنا ہی آرام حاصل کر لو گے, جنت کا مقابلہ تو نہیں ہو سکتا ہے. لہذا دولت کمانے سے منع نہیں کیا ہے, بس یہ احساس دلایا ہے کہ دل مت لگا لینا اس سے. ایک اور چیز ہے اس کے مقابلے میں, فرماتے ہیں دنیا سجن المومن و جنت الکافر والموت. موت کیا چیز ہے؟ موت کیا چیز ہے؟ فرماتے ہیں والموت جسرن, موت پل ہے, فنا نہیں ہے, مٹ جانا نہیں ہے. پل کہاں بنتا ہے؟ پل کہاں بنایا جاتا ہے؟ جہاں پر آبادی ختم ہو جاتی ہے وہاں پل بنتا ہے. آپ جا رہے ہیں, ندی بیچ میں آ رہی ہے, ندی پر پل بنتا ہے نا, کہاں بنتا ہے؟ اگر ندی اس پار کچھ نہیں, سناٹا ہے ادھر, کوئی آبادی نہیں, کچھ نہیں, وہاں کہیں پل بنتا ہے. پل ہمیشہ وہی بنتا ہے, ندی کے اس طرف کی زندگی ہے, ندی کے اس طرح کی زندگی. دو زندگیوں کو جوڑنے کے لیے پل بنایا جاتا ہے. پیغمبر فرماتے ہیں موت جسرون, موت پل ہے, موت فنا کا نام نہیں ہے. موت سے پہلے بھی زندگی ہے, موت کے بعد بھی زندگی, دونوں زندگیوں کو جوڑنے کا نام ہے موت. ایک سلامت پڑھیں گے محمد والے
البتہ ایک پل نہیں ہے, دو پل ہے. ایک پل نہیں ہے, دو پل ہے. والموت جسر لہؤلاء الی نعیمہم ولہؤلاء الی جحیمہم. موت دو پل ہے, ایک ان کا پل ہے جنت کی طرف اور ایک پل ہے جہنم کی طرف. کچھ لوگوں کا پل, کچھ لوگوں کو یہ پل جنت کی طرف لے جائے گا, کچھ لوگوں کو یہ پل جہنم کی طرف لے جائے گا. اب اختیار ہے, چاہے جنت والے پل پہ آ جاؤ, چاہے جہنم والے پل پہ آ جاؤ. البتہ یاد رکھنا, اگر جنت والے پل پہ آئے ہو تو جہنم میں نہ پہنچو گے, اور اگر جہنم والے پل پہ آئے ہو تو جنت میں نہیں پہنچ سکتے. یہ ناممکن ہے. انتخاب کیا جہنم والے پل کا, امید رکھ رہے ہیں جنت پہ پہنچنے. اور ظاہر سی بات ہے کہ ہر پل کا اپنا ٹول ہوتا ہے, ہر پل کا اپنا ٹول ہوتا ہے نا. جہنم کے پل کا ٹول الگ ہے, جنت کے پل کا ٹول, جس پل پہ جانا ہے اس پل کا ٹول اپنے ہمراہ. یہ نہیں ہو سکتا ہے کیا جنت والے پل پہ گئے اور ٹول لے گئے ہیں جہنم والا, وہاں نہیں چلے, واپس کر دیے جائیں گے, لوٹا دیے جائیں گے. اگر جنت والے پل پہ آنا ہے تو جنت والا ٹول, اگر جہنم والے پل پہ جانا ہے تو وہاں کا ٹول جو ہوتا ہے اسے لے کر کے جائیں گے. اگر بغیر اس کے چلے گئے تو واپس کر دیے جائیں گے. یہ خواب ذہن سے یہ جو ہے باہر کر دیں, نکال دیں کہ جہنم کا ٹول لے کر کے جنت والے پل پہ جائیں گے, پہلے ہی واپس کیے جائیں گے, پاؤں وہاں سے واپس کر دیے جائیں گے. وہ ٹول ہے کیا چیز, وہ ٹول کیا ہے, وہ کون سی چیز ہے جو جنت کے پل پر ہمیں, خواہش تو سب کی وہی ہے نا, خواہش تو ہر ایک کی یہی ہے. جہنم کے پل پر جانے کو کوئی تیار, تو انسان کی فطرت میں آرام ہے, آرام طلبی ہے انسان کی فطرت میں, کوئی انسان تکلیف طلب نہیں ہے فطرتاً. ہر انسان کو وہ چاہیے ٹول ہے کیا. اتفاق ہو گیا کہنا کہ جب فرماتے ہیں تو اللہ کے بندار الادار تم پلوم ایک گھر سے دوسرے گھر لے جائے جاؤ گے. پھر مولا فرماتے کہ فتربدو لما انتم صائرون الیہ وخالدون فیہ. جانا پڑے گا نا, موت کیا ہے, جانا ہے تو جہاں جانا ہے وہاں کی تیاری بھی کر لو, خصوصاً اگر وہاں کا ماحول یہاں کے ماحول سے الگ ہو تو تیاری تو خاص کرنی پڑے گی نا. آپ گرم علاقے کے رہنے والے, ٹھنڈے علاقے میں اگر آپ کو جانا ہے تو تیاری ویسے ہی کریں گے. اگر ٹھنڈے علاقے کے آپ رہنے والے, گرم علاقے میں اگر آپ کو جانا ہے تیاری ویسے ہی تو کریں گے. اگر ایک ہی جیسا ماحول ہے تو کوئی بات نہیں, لیکن اگر ماحول الگ الگ ہے تو جاننا پڑے گا نا, ماحول ایک ہی جیسا ہے یا الگ الگ موسم میں دونوں ہوگا.
भाई जो लोग स्पेस में भेजे जाते हैं, फजा में भेजे जाते हैं, कितनी मशक करते हैं पहले, क्योंकि वहां का माहौल, वहां की फजा बिल्कुल अलग है, दुनिया की फजा से वहां की फजा बिल्कुल अलग है। जो चीजें यहाँ पर काम आती है वो चीजें वहां पे काम नहीं आती है। तो बाकायदा महीनों जो है वो ये ट्रेनिंग लेते हैं, तरबियत लेते हैं, ताकि वहां जाकर के दम न भूल जाए।
हमें भी दुनिया से आखिरत की तरफ जाना है, दोनों का माहौल बिल्कुल अलग है। वहां क्या चाहिए हमें
भाई? अगर आपको ठंडे मुल्क में जाना है तो वहां के लिहाज से कपड़ा लेके जाना पड़ेगा ना। अच्छा, आप जहां जा रहे हैं वहां के बारे में पता ही नहीं आपको, अभी मौसम गर्म है कि ठंडा, मुश्किलों में जब फंस जाएंगे ना। मैं पहली दफा जब अमेरिका गया, जनवरी के पहुंचा अमरीका ह्यूस्टन में, तो हमने सोचा जैसे हमारे दिल्ली में जनवरी में काफी सर्दी होती है, वहां भी ठंडक होगी, खूब मोटे मोटे कपड़े जो है सोचा, और ये और वो कपड़ा भी मोटा, कबा भी मोटी, अबा भी मोटी, सर्दी के लिहाज से वहां पहुंचे, देखा तो पंखा चल रहा था, वहां का मौसम भी कुछ और फंसते वाला था। गर्मी में अब ये स्वेटर और जैकेट और मोटी दबाव मोटी अबा काम नहीं देगी। उसके बाद मुहर्रम पड़ा, अप्रैल ये जब शिकागो पहुंचे तो हमने प्रयास किया, वो हरीफा वाला प्रयास हमें काम आया, और प्रयास हमने किया कि जब जनवरी में यह आलम था गर्मी का, तो अप्रैल में गर्मी का क्या आलम होगा। बिल्कुल मन मन के तारीख तारीख कुर्ते लेके पहुंचे शिकागो, वहां जब पहुंचे तो मालूम हुआ इधर बर्फ गिर रही है।
नाचना से नहीं जानते थे, वहां के मौसम कैसा, यहां के मौसम, परेशानी में मुबतला हो गए,
लेकिन कम से कम वहां किसी ने रहम खा के दे ही दिया,
गुजर बसर हो गई, गुजर बसर हो गई। लेकिन अजीजों, हमें जहां जाना है वहां रहम खा के कोई कुछ न देगा, वहां जो कुछ अपने हमराह लेके जाएंगे वही काम। तो वहां किस चीज की जरूरत है, हमें खुद यहां से नहीं ले जाना है। मौला फरमाते वलाकिन मिन दारिन इला दारिन तुनकरून, एक जगह से दूसरी जगह तुम्हें ले जाया जाएगा। फतदबतु लमान तुम साइरून इलै, जहां तुम्हें जाना है वहां की तैयारी करके जाओ। तो कौन सी जगह, वहां से दौड़ के नहीं आना है। खालिदून फी, हमेशा वही रहना।
तो क्या लेके जाए, सवाल है। जिंदगी के बाद मौत जब आ रही है, मौत खात्मा नहीं है, मौत नहीं है, घर दूसरे घर, एक जगह से दूसरे जगह चले जाना है, क्या लेकर के है, परेशानी की बात है ना। जितना हम शुक्रिया अदा करें अहले बैत का कम है। उन्होंने वहां हमारी तस्कीरी की है जहां कोई नहीं कर सकता,
उन्होंने वहां की खबर हमें दे दी जिसकी खबर कोई नहीं दे सकता था। मौला फरमाते तैयारी करो, मौला आप ही बताएं क्या तैयारी करें। किसी ने सवाल कर लिया, मौला मन इस्तेदाद लिल मौत, आप फरमाते मौत फना नहीं है, एक जगह से दूसरी जगह जाना है, वहां तैयारी करो, और वहां तो मैं हमेशा रहना। मौला क्या लेके जाए, मौसम कैसा है वहां का, गर्म कपड़ा लेके जाए कि ठंडा कपड़ा, क्या क्या लेकर के जाए वहां के ऊपर। मौला ने ऐसे मुश्किल मरहले में हमारी जो है मुश्किल बचाई की है। मौला की मुश्किल बचाई सिर्फ यही नहीं है कि मौला नौकरी नहीं मिल रही है, मौला नौकरी दिला दीजिए, औलाद नहीं हो रही है, मौला औलाद दे दीजिए, मौला बीमार है शफा दे दीजिए, तो बड़ी छोटी छोटी बातें हैं। होता नौकरी ना मिली तो क्या होगा, 40 साल 50 साल मुश्किल भी पड़ेगी, यही तो है ना। लेकिन बात वहां की है जहां हमेशा रहने और है। यहां तो अगर जॉब नहीं की है कोई ना कोई रहम खा करके भीख मांगे ही सही, पेट तो भर जाता, वहां नहीं मांगने वाला है।
جو نہیں ہے وہ نیچی نہیں ہونی چاہیے. جی ہاں, دو لوگوں میں یہ جو زدت زندہ ہوگی, کون بڑا کون بڑا, کس کی موت اونچی, تو طے جب آیا انہوں نے کہا موت اس کی اونچی ہے جو جا کر کے اپنے پورے گھر والوں کو قتل کر دیا. تلوار نکالا غصے میں, گئے گھر گئے سب کو قتل کر دیا. قتل کا کیا کام تم؟ اس نے کہا میری موت نیچی, میری موت نیچی, تمہاری موت اونچی سے پورے گھر کا قتل کر دیا.
دونوں پشیمان تو ہو گئے, ملنا تو چاہتے ہیں, پہل کون کرے, پہل کرنے کو تیار, پہل کون کرے. پیغمبر فرماتے ہیں جو جنت میں پہلے جانا چاہتا ہے وہ پہل کر لے. جو پہلے جانا چاہتا ہے وہ پہل کر لے. تو
ان کو مل جائے. چوتھا فائدہ ہے کہ جان بچ جائے, جنگ ہو رہی ہے مسلمان سپاہی کی تلوار غیر مسلم کے گردن پہ پہنچ گئی تھی, اس نے کہا لا الہ الا اللہ محمد جنرل سنگھ, اب اس کو مارنا جائز نہیں. تو یہ وہ اسلام ہے جس کا فائدہ دنیا میں, ایک وہ اسلام ہے جس کا فائدہ آخرت میں. پیغمبر صلی اللہ علیہ وسلم کے مسلم وہ اسلام سے خارج, یعنی دنیا والے اسلام سے خارج نہیں ہے, آخرت والے اسلام سے خارج ہے. یعنی وہ اسلام جو جنت کے لیے جا سکتا تھا, وہ اسلام جو حوض کوثر تک پہنچا سکتا تھا, وہ اسلام جو تسلیم و سلسبیل کا حقدار بنا سکتا تھا, وہ اسلام سے خارج. جانے کے تب تو عمل کریں گے, جانے کیسے, جانے کے کیسے. دیکھیں ہماری تین دستگاہیں تھیں جہاں سے ہم چیزیں سیکھتے تھے, دین کو جہاں سے سیکھتے تھے, تین دستگاہیں تھیں ہمارے پاس. ایک ماں کے آغوش, ماں کے آغوش کے بچے سیکھ جاتے تھے دین کیا ہے, واجب کیا ہے, حرام کیا, اللہ رسول سب کچھ سیکھتے تھے. ماں کیا بہت کچھ مائیں مشورے میں بچوں کو سکھا دیتی تھی. ایک ادارہ ہمارا یہ تھا. دوسرا ادارہ دستگاہ یہ تھی, یہ جو ہے مجلس حسین علیہ السلام, دوسرا ادارہ. تیسرا ادارہ ہمارے اسکول, اسکولوں میں بچوں کو دین سکھایا جاتا تھا. آج افسوس سے کہنا پڑ رہا ہے کہ تینوں ادارے کمزور ہو چکے ہیں.
تینوں ادارے کمزور, مائیں سکھائیں گی کیا جنہیں خود نہیں معلوم اپنے بچوں, جنہیں خود نہیں معلوم.
دوسری دستگاہ جو سب سے مضبوط دستگاہ تھی, دستگاہ ہے کربلا, دستگاہ ہے حسینی کے مجلس سے آزاد. اس کا بھی انجام کیا ہو گیا آپ کی نگاہوں میں, کہنے کی ضرورت نہیں ہے. کتنے مسائل بیان ہوتے ہیں, کتنا دین بیان ہوتا ہے, کتنے واجبات بیان کیے, کتنے محرمات بیان کیے جاتے, کتنے اخلاقی اقدار کا تذکرہ کیا جاتا ہے. اسکولوں کا عالم تو معلوم ہی کیا ہو سکتا ہے,
تینوں ادارے ہمارے کمزور ہو چکے. لہذا ایسے حالات میں اب ہمیں بہت ہی ہوشیاری کے ساتھ عمل کرنا ہے. ذمہ داریاں بڑھ رہی ہیں ہماری, پہلے خود بخود سیکھ جایا کرتے تھے, اب سیکھنا ہے. ابھی
معلومات حاصل کرنے کے واجبات کیا کیا اس طرح میں, کہیں ایسا نہ ہو کہ ہمیں تو پتہ ہی نہ, یہ بھی واجب ہے, یہ بھی واجب ہے, یہ بھی واجب ہے, یہ بھی حرام ہے, یہ بھی حرام ہے. اور اس رفتار سے حالات ہمارے آگے بڑھ رہے ہیں, جب یہی حالات باقی رہے تو بعید نہیں کہ آذربائیجان والا ماحول یہاں پایا جائے. آذربائیجان میں شیعہ ملک ہے, موجود ہے, 90% سے اوپر آبادی آذربائیجان کی شیعہ آبادی ہے, کیونکہ یہ آذربائیجان ایرانی سے توڑ کے کاٹ کر کے جو ہے بنایا گیا, شیعہ آبادی ہے. 70 برس تک کمیونسٹوں کی حکومت رہی, 70 برس کے بعد جب کمیونسٹوں کی حکومت ختم ہوئی, تھوڑی آزادی ملی, تو لوگ یہ تو جانتے تھے کہ مسلمان ہیں ہم, شیعہ ہیں, مطلب شیعہ کیا ہے, اسلام کیا ہے, کیا حرام ہے, کیا چھوٹو, یہ جو موٹی موٹی باتیں پتا کی. مثال کے طور پر روزہ رمضان میں ہوتا ہے, ماہ رمضان میں ہمارے ایک دوست جو ترکی کے رہنے والے تھے, وہ تبلیغ کرنے کے لیے آذربائیجان گئے. اب ظاہر سی بات ہے ان کا ایک مومن کے گھر میں قیام ہوا, علی الدین کو کون ٹھہرایا جائے, جس کو دین سے دلچسپی اور دلچسپی زیادہ ہوتی ہے, وہ تو نہیں آتے, کون ان کو ٹھہرائے گا اپنے گھر میں. وہاں وہ بتاتے ہیں افطار کے لیے دسترخوان جب لگا تو جہاں افطار کے لیے اور ساری چیزیں تھیں, شراب کی بوتل لا کے دسترخوان پہ رکھ دیا مولانا کے آگے. گٹکا جو وہاں کی روس کی مشہور شراب ہے, گٹکا کی بوتل لا کر کے انہوں نے ان کے سامنے رکھ دیا. انہوں نے کیا کرتا گیا, وہ حضور بڑی اچھی والی ہے, اسپیشل آپ کے لیے منگائی ہے, تمہارا دماغ خراب ہو گیا ہے, یہ حرام ہے. کیا بتا کر رہے ہیں آپ, شراب حرام ہے, بتا شراب حرام ہے. ان کی حلق سے آواز اترنے کی شراب حرام, کیونکہ 70 سال دین سے دور رہنے کا نتیجہ یہ نکلا. آج وہی حال ہمارے یہاں بھی کافی حد تک پیدا ہو چکا ہے, بہت ساری لڑکیوں سے اگر آپ کہیں گے क्योंकि यही वहां काम आएगा ना। तैयारी क्या करना है? वाजिबात की, क्योंकि मामूली सी चीज नहीं है, छोटी मोटी बात नहीं है। आप अपने बच्चों के ऊपर इतना एक है प्रेशर डालते हैं, सुबह सुबह छोटे छोटे बच्चों को उठा करके भारी भारी मस्ते ला करके स्कूल भेजते नहीं भेजते, काहे के लिए भेजते हैं? ताकि दुनिया के 60 साल 70 साल 80 साल जिंदगी चैन से कट जाए। यही तो है ना, 60 70 80 साल की जिंदगी का आपको अपने बच्चों के लिए ख्याल है तो जिंदगी अवधि जिंदगी है, तो हमेशा रहने वाली जिंदगी है। उसकी तैयारी का ख्याल नहीं कि बच्चों का क्या आलम, उसका ख्याल नहीं कि बच्चों का क्या हश्र होगा, उस जिंदगी में बच्चे क्या करेंगे, उस जिंदगी की तैयारी कराने का आपको ख्याल नहीं है। कल एग्जाम होना है, माँ रात भर जाग जा करके बच्चों को तैयारी करा रही है। एक एग्जाम और है, एक इम्तिहान और है, जो असली एग्जाम है, असली इम्तिहान, उसकी तैयारी हमने कैसे की है? कौला फरमाते हैं तैयारी के तीन चीजें, अदा उल फराइज व इज्तनाब उल महारिम व इस्तेमाल अल मकारिम। अगर ये तीन चीजें तैयारी हो गई, फैलन ला युबाली अबका अल मौत अलैहिम बका अल मौत। जिसने तीन तैयारी कर ली है, वाजिबात को अंजाम दे दिया है, मुहर्रमात से अपने को दूर रखा है, अखलाकी अकदार से अपने को आरास्ता कर लिया है, अब उसे इस बात की परवाह नहीं होती है मौत उस पर आ पड़े या तो मौत पर चल पड़े। क्योंकि मौत क्या है? मौत पुल है, ला नईम, जन्नत की तरफ से जाने वाला पुल। किसके लिए? किसने वाजिबात को अंजाम दे दिया है, मुहर्रमात से अपने को दूर रखा है, अखलाकी अकदार से अपने को आरास्ता कर लिया है, यही टोल है जन्नत वाले पुल का। अब अगर वो हो जिसके करीब भी कोई गुनाह ना है, अगर वो हस्ती हो, वाजिबात तो वाजिबात ही जो है, मुस्तहबात जिससे न छूटे हो, उसे हक है ना ये कहने का कि अली मौत से इतना मानूस है जितना बच्चा अपने मां के सीने से मानूस है, उसे हक है ये कहने का। ये जुमला दादा ने कहा और ऐसे ही जुमला पोते ने भी कहा, ऐसे ही जुमला पोते ने भी कहा। कब? जब फासला इमाम हुसैन का करबला की तरफ जा रहा है, इमाम हुसैन घोड़े पे सवार हैं, अचानक इमाम की जबान में जुमला आता है, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। फौरन जनाबे अली अकबर बाबा के पास आगे पेट कर आगे कहने लगे, बाबा कलमा तो बरहक है, इस वक्त कहने का क्या सर? बेटा थोड़ी देर के लिए मेरी आंख लग गई थी, मैंने ख्वाब में देखा कोई कह रहा है ये काफिला जा रहा है मौत के मुंह में जा रहा है, काफिला जा रहा है मौत के मुंह में जा रहा है। फौरन मेरा बेटा पूछते, बाबा अब लसना अला हक, क्या बाबा हम हक पे नहीं है? क्या बाबा हमने फराइज को अंजाम नहीं दिया है, मुहर्रमात से दूरी अख्तियार नहीं की है, अखलाकी अकदार से हम रास्ता नहीं है? तो बेटा क्यों नहीं? उसके बाद क्या कहते, फिर हम जब हम हक पर हैं, हक के राह पर हैं, फिर हमें मौत की परवाह नहीं है, हमें मौत की परवाह नहीं है। आप देखें कि हुसैन इब्ने अली ने करबला में इतनी सारी मुसीबतें कैसे बर्दाश्त की। बहुत सारे लोग वाकई करबला का इनकार कर जाते हैं, कहते कैसे मुमकिन है कि एक इंसान इतनी सारी मुसीबतें एक दिन में बर्दाश्त कर दे? अपने भांजों की कुर्बानी, भतीजे की कुर्बानी, अपनी चहेती बहन के लाडलों का जनाजा ला करके बहन के सामने रख दे, अपनी बेवा भावच के बेटे का टुकड़े टुकड़े जनाजा ला करके बेवा भावच के सामने रख दे, भला ये मुमकिन कैसे हो सकता है? एक इंसान उसकी पेशानी पे बल ना आए, 6 महीने का बच्चा उसके हाथों में दम तोड़ दे, ये कैसे हो सकता है? मुमकिन नहीं है। अजीजों को अपने ऊपर प्यास करते हैं करबला वालों को, کربلا والے وہ تھے جنہوں نے موت کی پوری طرح سے تیاری کر لی تھی، ان کے لیے ان چیزوں کی کوئی اہمیت ہی نہیں رہ گئی تھی۔ عزیزو، حسین نے صرف مصیبت برداشت نہیں کی ہے بلکہ عجب جملہ ہے مقتل میں، جیسے جیسے مصیبتیں حسین پر بڑھتی جاتی تھی حسین کا چہرہ کھلتا تھا۔ مصیبتیں برداشت کر لینا اور ہے، بہت سارے لوگ ہوتے ہیں مصیبتیں پر پڑتی ہیں چیختے نہیں ہیں، چلاتے نہیں ہیں، روتے نہیں ہیں، فریاد نہیں کرتے ہیں، مگر چہرہ چغلی کھانے لگتا ہے، ہے مصیبت بتا، چہرہ سیاہ پڑ جاتا ہے۔ مقتل کا جملہ ہے، جیسے جیسے حسین پر مصیبتیں پڑتی جاتی تھی ویسے چہرہ کھلتا جاتا تھا۔ حسین قربانیاں دے کر کے حسین کو قدموں میں لفزش نہیں آتی تھی۔ عجیب ہے، کربلا میں جو شہید بھی امام کے پاس آیا ہے اجازت دینے کے لیے، امام نے عام طور سے اسے فوراً اجازت نہیں دی۔ اور محمد جب آئے تھے ماموں کے پاس اجازت کے لیے، کیا حسین نے فوراً اجازت دے دی تھی؟ جب تک زینب آ نہ گئی کہ بھیا آج تک بہن نے آپ سے کچھ مانگا نہیں، بھیا میرے بچوں کو مرنے کی اجازت دے دیجیے۔ قاسم کو اس وقت تک اجازت نہ ملی جب تک بابا کا وصیت نامہ لے کر کے آنے گئے۔ ایک شہید کربلا کا ہے، بس کربلا کا ایک شہید ایسا ہے، جیسے ہی اس نے اجازت مانگی حسین کے فوراً مقتل کا جملہ استاذنا فاذنا، جیسے ہی اجازت مانگی حسین نے فوراً، کوئی تردد نہیں۔ وہ معلوم ہے کون ہے؟ وہ جوان ہے جس سے حسین کو سب سے زیادہ محبت ہے، حسین کو سب سے محبت ہے، اپنے اصحاب سے محبت، حبیب سے محبت، زہیر سے محبت، حتی حر سے محبت، اور محمد سے محبت، قاسم سے محبت، لیکن ایک ہے جس کو حسین سے سب سے زیادہ محبت ہے۔ سمجھ گئے آپ نا؟ تو حسین کا کلیل جوان بیٹا علی اکبر، حسین کا کلیل جوان بیٹا علی اکبر، علی اکبر سے تو وہی محبت ہے نا، ایک تو بیٹا ہے جوان بیٹا ہے، دوسرے نانا کی شکی ہے نا، جب کبھی نانا کی زیارت کا شوق ہوتا تھا علی اکبر کو دیکھ لیا کرتے تھے۔ ابھی تو جب علی اکبر آئے ہیں حسین کے پاس اجازت دینے کے لیے، ایک بات کا خیال رکھنا، جانے سے پہلے خود زینب سے رخصت ضرور ہو لینا، کیونکہ زینب نے تمہیں پالا ہے نظر لال۔ علی اکبر رخصت کے لیے جناب زینب کے پاس خیمے میں آئے، جیسے ہی بیویوں کو پتا چلا کہ علی اکبر مقتل میں جا رہے ہیں، ساری بیویاں اکٹھا ہو گئیں، یا علی
جاؤ بیٹا جاؤ خدا حافظ۔ واجعلنا من اعوانه وانصاره. الخاص في سوره الفاتحه.